हजुर, हरेक हप्ता झैं आज पनि तपाईको आफ्नै कार्यक्रम मुक्तकमाला लिएर हामी उपस्थित भइसक्यौं। प्रविधि संयोजनमा अहिले रमेशजी हुनुहुन्छ, सँगै कविताजी पनि हुनुहुन्छ, अनि म छु कार्यक्रम प्रस्तुता मदन भण्डारी। तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत, हार्दिक नमस्कार। आदरणीय श्रोता, तपाईले हामीलाई 91.6 मेगाहर्जमा पूर्वी नेपालमा सीमानासँगै जोडिएका भारतका विभिन्न क्षेत्रमा त्यस्तै www.radiovision.com.np लग अन गरेर संसारका जुनसुकै खुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ। कोही अनि केही पनि हुन्न धरतीमा आमा समान, कोही अनि केही पनि हुन्न धरतीमा आमा समान, आमाको सामु केही हुँदै होइन मन्दिर र भगवान, ईश्वर सबै ठाउँमा पुग्न नसकेरै आमा बनाए, आमा नै त हुन् यस धरतीमा ईश्वरको पहिचान, आमा नै त हुन् यस धरतीमा ईश्वरको पहिचान, ईश्वर सबै ठाउँमा पुग्न नसकेरै आमा बनाए, आमा नै त हुन् यस धरतीमा ईश्वरको पहिचान। यो मन लोभ्याउने मुक्तक सौरभ कारणजीतजीको। श्रोता, आजको बसाई तपाईँलाई पनि बडो रुचिकर होला भन्ने मेरो अनुमान। आजको सम्पूर्ण बसाईभरि मुक्तकार सौरभ कारणजीतजी र उहाँकै मुक्तक संग्रह छरिएका सौरभभित्र हामी रमाउनेछौ। थाहै नदी यो मनमा मायाको बिउ रोप्छौ तिमी, थाहै नदी यो मनमा मायाको बिउ रोप्छौ तिमी, नसालु त्यो नजरबाड यही मनमा घोप्छौ तिमी, तिम्रै सामु आएर मायाको मिठो कुरा गर्न खोज्दा सुन्दर मुहार झुकाउँदै किन आँखा छोप्छौ तिमी, सुन्दर मुहार झुकाउँदै किन आँखा छोप्छौ तिमी। मैले अर्को मुक्तक बोलेँ, सौरभजीको मुक्तक बोलेँ। सौरभजी अहिले बेल्जियममा हुनुहुन्छ, विज्ञानले प्रविधिले यति सजिलो बनाइदिएको छ नि, केही समयपछि टेलिफोनमा हामी कुराकानी गर्नेछौँ। थोरै सौरभजीको बारेमा बोल्न चाहिँ नेपाल मुक्तक प्रतिष्ठानका आजीवन सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका सदस्य सौरभजी पाटन नौललितपुरका मुक्तकार हुनुहुन्छ। दुःखका साथ भन्नुपर्दा उहाँका मातापिता उहाँको सम्झनामा हुनुहुन्छ, मनमा हुनुहुन्छ, तस्विरमा हुनुहुन्छ, मुक्तकमा भन्नुभए चाहिँ भगवान हुनुहुन्छ। पिता स्वर्गीय रामचन्द्र कारणजीत अनि माता स्वर्गीय तारा कारणजीत। श्रोता, सौरभजी बढी त मुक्तक त्यस्तै कविता कसल हाइकु लेख्न रुचाउनुहुन्छ। भारत, थाइल्यान्ड, हङकङ, सिङ्गापुर, जापान, बहराइन, बेल्जियम, इटाली, जर्मनी, नेदरल्यान्ड, फ्रान्स, स्विजरल्यान्ड, डेनमार्क, स्विडेन, नर्वे, क्यानाडा र संयुक्त राज्य अमेरिका भ्रमण गरिसक्नु भएको, हाल भने बेल्जियममा हुनुहुन्छ, सपरिवार बस्दै आइरहनु भएको छ। यो त भयो सौरभजीको बारेमा थोरै थोरै कुरा, धेरै धेरै कुरा केही समयपछि लिएर आउनेछु। अर्काकै भरमा बाँच्नेको मनभरि आश चल्ने गर्छ, अर्काकै भरमा बाँच्नेको मनभरि आश चल्ने गर्छ, खुसी नहेरी समस्या बोकेर उसको सास चल्ने गर्छ, सत्य देखिने दुई खुट्टामै उभिएर कहिले हिँड्ने, अरू केही काँच चढेर त केवल लास चल्ने गर्छ, अरू केही काँच चढेर त केवल लास चल्ने गर्छ। वाह, यो मुक्तक सौरभजीकै संग्रह छरिएका सौरभबाट। अब भने एउटा गीत जोड्न चाहन्छु श्रोता, गीत थोरै छोटो राख्नेछु, आइहाल्छु म गीत पूर्व पुनः सौरभजीकै मुक्तक तपाईँहरू समक्ष राख्न चाहन्छु। नजिकबाट अंगालेरै हिमाल हेर्न पाइयोस्, नजिकबाट अंगालेरै हिमाल हेर्न पाइयोस्, मनोरम नदी तलाउ र ताल हेर्न पाइयोस्। एक दशकपछि आगौं आफ्नै मातृभूमि पुग्दा सुन्दर शान्त समृद्ध नेपाल हेर्न पाइयोस्, सुन्दर शान्त र समृद्ध नेपाल हेर्न पाइयोस्।
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, हातले सधैँ सधैँ नेपाल देख्न पाइयोस्, नेपाल देख्न
थोरै छोटो गीत सुन्छौँ भनेको थिएँ, छोटो पनि धेरै छोटो भयो होला, फेरि सुनौँला अर्को कार्यक्रममा पुरा गीत। अहिले तपाईँ रेडियो बिजन 91.6 मेगाहर्जमा कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ। कार्यक्रममा आजको बसाईमा सौरभ कारणजीतजीको भर्खरै पाठक समक्ष आएको सरिएका सौरभका बारेमा हामी कुराकानी गर्नेछौँ। अहिले सौरभजी हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ बेल्जियमबाटै, अब भने उहाँसँगै म कुराकानी गर्नेछु, कार्यक्रम सँगै रहनुहोस् है। दाइ नमस्कार, कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई।
हार्दिक धन्यवाद प्रिय भाइ।
के छ, सन्चै हुनुहुन्छ?
एकदमै सन्चै भाइ, यहाँलाई सन्चै आराम?
म ठिकै छु। निकै लामो समयदेखि परदेशमा हुनुहुन्छ, कस्तो छ परदेशी जीवन भगाई?
यही हो भाइ, अब परदेशी जीवन चाहिँ यो भाइले पनि अब साहित्यमा अब मुक्तक लेख्नुहुन्छ, सबैको परदेशी जीवनहरू लेखेको पढ्नुहुन्छ है, करिब करिब त्यस्तै छ। अब सबैको त्यस्तो नहोला होइन, दुःखै दुःख मात्र पनि छैन, सुखै सुख मात्र पनि छैन, तर अब आफ्नो घर देशमा जस्तो परदेशमा सजिलो चाहिँ पक्कै हुँदैन भाइ।
दाइ, आज हामी विशेष त तपाईँको भर्खरै पाठक समक्ष आएको मुक्तक सङ्ग्रह छरिएका सौरभभित्रबाट मुक्तक सुन्नेछौँ, सुनाउनेछौँ, यसकै वरिपरि रहनेछौँ। छरिएका सौरभलाई कसरी चिनाउनुहुन्छ?
छरिएका सौरभ चाहिँ अब मैले यसमा चाहिँ आफ्नो इन्ट्रेस्टको आफ्नो इच्छाको यो मुक्तकहरू होइन सङ्ग्रह गरेर मुक्तक चाहिँ कलेक्सन गरेर सङ्ग्रह बनाएर राखेको हुँ। अनि यसमा चाहिँ अब यदि तपाईँले चाहिँ यसमा चाहिँ अब सङ्ग्रहको हिसाबले सोध्नु भएको हो भने चाहिँ मेरो अरू रचनाहरू मैले आफूले गरे तापनि पहिला चाहिँ अब मुक्तकबाटै गरौँ भनेर अनि स्पेसली विशेष यो मुक्तक सङ्ग्रह नै बनाउने विचारले मुक्तक सङ्ग्रह निकालेको भाइ।
कतिको साह्रो गाह्रो सजिलो हुँदो रहेछ यसरी छरिएका मुक्तकहरूलाई एउटै मालामा हुन्न?
कठिन हुँदो रहेछ भाइ, अब यो कहाँ सजिलो हुन्छ र अब साहित्यमा है, त्यो भर्खर एक त त्यस्तो पारङ्गत व्यक्ति पनि होइन, सिक्दै गरेको है, अनि सबै साथीभाइहरूले हौस्याइदिएको र साथ सहयोग दिएको भएर आफूले विभिन्न समयमा लेखेको आफ्नो मुक्तकहरूलाई चाहिँ समेटेर अब एउटा सङ्ग्रह बनाएको हुँ, प्रयास हो, हेरौँ। सबैले अहिलेसम्म त माया गरिदिनु भएको छ, साथ दिइरहनु भएको छ, हेरौँ भाइ।
सुनौ न, छापाखानाबाट विमोचनसम्मको यात्रा कस्तो रह्यो सङ्ग्रहको?
अब यो छापाखानादेखि यो यसको प्रकाशनसम्मको कुरा गर्नुपर्दा यदि मैले यो भने कि मलाई यसलाई प्रकाशन गर्न असाध्यै गाह्रो भयो यताउति भने चाहिँ मैले एकदमै झुट बोलिरहेको हुन्छु, किनभने यो मैले सोचेको भन्दा पनि र मैले यदि भाइलाई भने भाइले पत्याउनै नसक्ने गरी यो यति सजिलोसँग छापियो, यति सजिलोसँग प्रकाशन भयो, यसको भनेर साध्य छैन। किनभने म यहाँ परदेशमा बसेको मान्छे, अब मलाई छपाउनेदेखि लिएर सम्पूर्ण काम गर्नुपर्ने, उता फेरि अब यावत विभिन्न किसिमका झन्झटहरू भनौँ अथवा यसमा पुरा गर्नुपर्ने कामहरू, यो आइएसबिएन लिनेदेखि लिएर अनेक हुँदो रहेछ, आवरण बनाउनु पर्ने अनेक रहेछ, यो त मलाई केही जानकारी नै थिएन। अनि मेरो एकजना सहपाठी, हामी इन्जिनियरिङ कलेजमा सँगै डिप्लोमा गरेको सिभिल इन्जिनियरिङमा, मेरो अहिलेको चाहिँ अब प्रसिद्ध गजलकार पनि हो, मुक्तकार पनि हो, आनन्द श्रेष्ठ, अति मिल्ने साथी, अनि उसँग यसो कुरा गरेको थिएँ। अब उसले पहिला गजल पनि सङ्ग्रह निकालिसकेको होइन, अनि त्यही हिसाबले उसँग कुरा गर्दाखेरि उसले यति सजिलोसँग सरसर सरसर यस्तो यसो 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 उसले आफ्नो किसिमले बताइदियो, मैले आफ्नो पाण्डुलिपि पठाइदिएँ आफ्नो सङ्ग्रहको, यति सजिलोसँग उसले गएर त्यसपछि श्रद्धेय रमेश पौडेल दाईसँग सम्पर्क गरेर आवरण निकाल्ने, यताउति डिजाइन गर्ने ओर्ने, यताउति कदेखि ज्ञसम्म सम्पूर्ण काम गरेर मलाई चाहिएको समयभन्दा दस दिन अगाडि सब तयार फाइनल तयार प्रकाशन भएर बाहिर निस्क्यो भने चाहिँ मेरो लागि व्यक्तिगत रूपमा चाहिँ एकदम सजिलो रूपमा प्रकाशन भयो तर अब भित्रको कामहरू चाहिँ वास्तवमै गाह्रो हुन्छ होला त्यो मैले अनुभव गर्नु परेन भाइ
नेपालमा प्रकाशन भयो बेल्जियममा विमोचन गर्नुभयो अनि मन कति थियो होला नेपालमै रहेर नेपालकै साथी सङ्गी माझमा सङ्ग्रहलाई विमोचन गरौँ कस्तो भयो विमोचन कार्यक्रम बेल्जियममा
अवश्य भाइ भाइको असाध्यै एकदमै सान्दर्भिक प्रश्न हो यो एकदमै मलाई चित्त बुझ्यो यो मेरो आफ्नो पहिल्यैदेखिको अठोटै थियो कि यदि मैले कहिल्यै कुनै प्रकाशन निकालेँ भने केही कुनै रचनाहरूको केही गरेँ भने आफ्नै नेपाली साहित्यकारहरूमा नेपालमै सम्भव भएसम्म निकाल्ने नै त्यो थियो तर कस्तो भइदियो भन्दा बेल्जियममा बस्दा बस्दै नै यहाँनिर एउटा अहिलेसम्म बेल्जियममा नभएको एउटा विशाल रूपमा एउटा साहित्यको मेला नै भयो र नेपालबाट साहित्यको अब एकदम पारङ्गत व्यक्तित्वहरू साहित्यकारहरू प्राज्ञहरू पाल्नुभयो अनि त्यही समयमा चाहिँ के अरे पुस्तकहरू विमोचन गर्ने भन्ने कुराहरू निस्क्यो अनि आदरणीय हाम्रो अन्यसका अध्यक्ष कवि दिपेन्द्र केसी अनि मुक्तकार र अन्य शासकै श्री विमल गिरीज्यू उहाँहरूले पनि आफ्नो आफ्नो मुक्तक सङ्ग्रह र कविता सङ्ग्रह चाहिँ यसरी विमोचन गर्ने र तपाईँ पनि इन्ट्रेस्टेड हुनुहुन्छ इच्छुक हुनुहुन्छ भन्ने बुझेको छु ल गर्नेले गरौँ भन्ने यस्तो कुरा राखिदिनु भयो अनि ल त अब यस्तो अब साहित्यकारज्यू हराउनु भएको बेलामा यसरी हुन लागेको किन नगर्ने त भनेर अनि मैले पनि त्यही अनुसार आनन्दसँग कुरा गरेँ आनन्द श्रेष्ठसँग अनि उसले चाहिँ है ल तिम्रो समयमै सबै हुन्छ भनेर भन्नु भन्यो त्यसपछि नभन्दै रमेश दाईले सम्पूर्ण गरिदिनु भयो अनि त्यसरी यहाँनिर प्रकाशन त्यो भएपछि यहाँनिर विमोचन पनि भयो तर अब पक्कै पनि नेपालमा जस्तो चाहिँ अब भाइको प्रश्नअनुसार भन्नुपर्दा नेपालमा जस्तो चाहिँ अब मनले अब शत प्रतिशत त्यो नभए पनि अब प्रबुद्ध साहित्यकारज्यूहरूको करकमलबाट होइन यो के अरे विमोचन हुन पाएको भएर आफूले आफूलाई गौरवान्वित नै अनुभव गरेको छ भाइ
भगवान् आँगनमै आएपछि फुल बोकेर मन्दिरसम्म किन जानु भन्ने भयो होइन त
वाह कति मिठो कति मजाले एक लाइनमै तपाईँले मेरो उत्तरलाई बताइदिनु भयो एक्ज्याक्टली एकदमै एकदमै मनदेखिकै उत्तर त्यही हो भाइ
हामी छरिएका सौरभभित्र छौँ मुक्तक यहीँबाट सुन्नेछौँ भोका छौँ तपाईँका मुक्तक सुन्न मुक्तक सुनाउँदै
ल भाइ अनि मैले अब एउटा सानो एउटा कुरा पनि भन्छु अब म चाहिँ कुनै पनि कार्यक्रममा अथवा कहीँ पनि मैले मुक्तक सम्प्रेषण गर्दाखेरि दिँदाखेरि गर्दाखेरि मेरो एउटा आफ्नो किसिमको मापदण्ड के गरेको छु भन्दाखेरि मुक्तक चाहिँ मैले सुरुवातमा चाहिँ जन्मदाता आमा बुवाप्रति समर्पण गरेर अथवा उहाँहरूलाई सम्बोधन गरेर मुक्तक र अन्तिम चाहिँ जहिले पनि जन्मभूमिको त्यसरी मैले मुक्तक राख्छु अब आज पनि वाचन गर्ने क्रममा एक दुईवटा केही पऱ्यो भने पनि सुरुवातको मेरो त्यही हुनेछ र अन्तिम त्यही हुनेछ त्यसै अर्थमा चाहिँ अब मेरो एउटा मुक्तक म वाचन गर्छु है त भाइ
हुन्छ सुनौ
माता पारिलो घाम र पिता शीतल बतास हुन् माता पारिलो घाम र पिता शीतल बतास हुन् माता दिगो ज्योति हुन् भने पिता प्रकाश हुन् माता पारिलो घाम र पिता शीतल बतास हुन् माता दिगो ज्योति हुन् भने पिता प्रकाश हुन् माता हुन्छन् सहनशील पिताको हुन्छ खुल्ला दिल माता हुन्छन् सहनशील पिताको हुन्छ खुल्ला दिल त्यसैले माता धरती हुन् भने पिता आकाश हुन्
त्यसैले माता धरती हुन् भने पिता आकाश हुन् बडो गजबको मुक्तक सुनाउनु भयो अर्को मुक्तक सुनाउनु हामी
धन्यवाद भाइ अनि अब अर्को मुक्तकमा जानुपर्दा चाहिँ अब मैले चाहिँ मुक्तक सङ्ग्रह अहिले यो मेरो छरियाका सौरभ मुक्तक सङ्ग्रहबाट नै मुक्तकहरू लिइरहेको छु म अर्को आफूलाई यसै क्रममा मन परेको र सुनाउन चाहेको मुक्तक म पढ्दैछु भाइ
हजुर सुन सुन
अलिकति रोमान्टिक भावको एउटा मायालु सम्बन्धीको म मुक्तक सुनाउँदैछु
हजुर हजुर
एक आपसको अङ्गालोमै बाँधिएको त्यो रात याद आयो जुनेली रातमा तिमीबाट पाएको त्यो सौगात याद आयो एक आपसको अङ्गालोमै बाँधिएको त्यो रात याद आयो जुनेली रातमा तिमीबाट पाएको त्यो सौगात याद आयो चकमन्न अँधेरी सुनसान र सुक्खा त्यो मौसममा पनि चकमन्न अँधेरी सुनसान र सुक्खा त्यो मौसममा पनि यो मनलाई निथ्रुक्कै भिजाउने त्यो बरसात याद आयो यो मनलाई निथ्रुक्कै भिजाउने त्यो बरसात याद आयो
पक्कै मिठो मिठो मुक्तक लेख्नु पनि हुन्छ वाचन पनि मिठो गर्नुहुँदो रहेछ आज सुन्ने अवसर पायौँ हामीले
भाइ भाइको मिठास जस्तो त कतै पनि छैन तर अब प्रयास गर्नु पऱ्यो नि अब यति मिठो बोल्नेको अगाडि मुक्त वाचन गर्नेको अगाडि हामीले अब प्रयास त गर्नै पऱ्यो नि भाइ
त्यसै लामो नाक ठोकिन पुग्यो माइक्रोफोन अगाडि मेरो
होइन वास्तवमा एकदमै मिठो वाचन गर्नुहुन्छ भाइ
तपाईँको पहिलो कृति है
हजुर भाइ
साहित्यका अन्य विधाहरूमा पनि तपाईँको कलम फुर्तिलो छ, जोसिलो छ, तर पनि मुक्तकमा के छ र यसरी मोहनी लगायो मुक्तकले?
असाध्यै राम्रो प्रश्न भाइ। मैले साहित्यमा तपाईँले भनिहाल्नु भयो एकदम राम्रो छ भन्नुभयो, त्यति त नहोला, सिक्दै नै छु होइन, केही जान्दिन थिएँ भाइ, वास्तवमै जान्दिन थिएँ। साथीभाइ अग्रजहरूले सिकाउनु भएको यो भन्न मलाई कुनै लाज लाग्दैन, बरु म गर्वसँग भन्छु म सिक्दैछु है। त्यस क्रममा मुक्तकै चाहिँ किन भन्ने प्रश्नमा चाहिँ के त भन्दाखेरि, अब पहिलो कुरा त साँच्चै नै मनपर्ने नै विधा मुक्तक हो, त्यसपछिको मनपर्ने विधा गजल हो मेरो चाहिँ होइन, व्यक्तिगत भन्नुपर्दा। अनि मनपर्ने विधा भएको हिसाबले र लेख्दै गएको भएर साथीहरूले पनि हँस्याउँदै जाने, फेसबुकमा लेख्यो आहा मिठो या हुँ, उ त फेरि नमिलेकोमा कोही साथीभाइहरूले सच्याइ पनि दिने, यताउति गर्दै जाँदाखेरि मुक्तक लेख्दै गएँ लेख्दै गएँ लेख्दै गएँ, 100 कट्दै गयो, 150 कट्यो, यसरी मुक्तक कट्दै गयो, मुक्तक लेख्दै गएँ।
हजुर हजुर।
अनि अब आफूसँग सङ्ग्रहमा पनि के रह्यो त भन्दा मुक्तकै रह्यो होइन। अनि त्यस हिसाबले पनि अब पहिलो त मैले खास भन्नुपर्दाखेरि भाइलाई सिधा भन्नुपर्दा प्रश्नभन्दा बाहिर गए तापनि उत्तर चाहिँ मेरो के हो भने, मैले पहिलो सङ्ग्रह चाहिँ के त भन्दाखेरि यो नाम पनि छरिएका राखेको भएर नै मेरो साहित्यको विभिन्न मैले अलिकति लेख्न जानेको विधाहरूलाई सबैलाई समेटेर एउटा सङ्ग्रह बनाउन लागेको थिएँ। तर प्रिय साथी आनन्द श्रेष्ठले के भन्यो भने, तिमीलाई कुन विधामा सहज लाग्छ अथवा तिमीलाई कुन भनेर के भनेर चिनिन मन लाग्छ, तिमीलाई जस्तै मुक्तकार भनेर चिन्न मन लाग्छ कि गजलकार भनेर चिनिन मन लाग्छ कि अब साहित्यकार भनेर चिन्न मन लाग्छ भने सबै साहित्यको सबै विधा अलिअलि छुन मिल्छ। तर पहिलो एउटा सङ्ग्रह चाहिँ जहिले पनि मेरो भनाइ मान्छौ भने चाहिँ एउटा विशेष कुनै पनि स्पेसिफिक यो सङ्ग्रह, जस्तै अब गजलको सङ्ग्रह अथवा मुक्तकको सङ्ग्रह भनेर त्यो निकाल्दा राम्रो हुन्छ सौरभ, बाँकी त तिम्रै सोच हो भनेपछि उसले त्यति सिधा कुरा र त्यति मजाले भनिसकेपछि मलाई पनि हो नि त, फेरि मैले फेरि मुक्तकै पनि अलिकति बढी लेखेको छु र त्यही नै मलाई सहज पनि लाग्छ भन्ने लागेपछि अनि म चाहिँ मुक्तकतिर नै हौसिएको हुँ भाइ।
छरिएका सौरभभित्र के कस्ता विषयमा रहेर लेख्नुभएका मुक्तकहरू विशेष त तपाईँले अटाउनु भएको छ?
छरिएका सौरभमा चाहिँ मैले जम्मा 6 भिन्न शीर्षकहरू भनौँ, शीर्षक भनौँ, अब त्यसलाई के भन्ने टाइटल, शीर्षकै भनौँ न, 6 भिन्न शीर्षकमा भिन्न मुक्तकहरू चाहिँ समेट्न खोजेको छु। अनि मैले मेरो यो छरिएका सौरभमा 6 विभक्त भएका 6 शीर्षकहरू चाहिँ जन्मदाता, समय, प्रेम बिछोड, देश, देशमा चाहिँ अब राजनीति, राजनीतिक सङ्कट, अनि प्रवासतिरबाट, अनि जीवन जगतका भोगाई,
यसरी
6 विभिन्न शीर्षक दिएर जन्मदाता भन्ने शीर्षकभित्र त्यही अनुसारको मुक्तकहरू, समयभित्र त्यही अनुसार, प्रेम विछोडभित्र त्यही अनुसार, देशभित्र अब आफ्नो देशभित्रको, अनि प्रवासको पीडाहरू, भोगाईहरू, र जीवन जगतका भोगाई भनेपछि आफ्नो भोगाईहरू अथवा देखे सुनेका कुराहरू गरेर समेटेर अनि सबै गरेर चाहिँ यो मुक्तक सङ्ग्रहमा चाहिँ मैले 182 मुक्तक चाहिँ राखेको छु भाइ।
अब तपाईँको कलम रमै रमै नाच्ने चाहिँ मन पुलकित हुने चाहिँ कस्ता विषय होलान्?
अब पुलकित हुने गरी चाहिँ म त्यति मान्छे एकदम सहज मान्छे चाहिँ होइन, त्यस्तो मतलब सहज भन्न खोजेको कुन हिसाबले भने त्यति रोमान्टिक, त्यति एकदम रमाइलो लेख्ने त्यस्तो किसिमको त होइन। पहिल्यैदेखि मेरो झुकाव चाहिँ अब आफूले आफैलाई भन्नुपर्दाखेरि चाहिँ आफ्नो उमेरले भन्दा बढी दुःख कठिनाइहरू कष्टहरू देखेको छु मैले जीवनमा, अनि त्यस हिसाबले गर्दाखेरि किन भाइ त्यो थाहा छैन, भावहरू खालि त्यस्तै अलिकति मन कुडिने, दुःख लाग्ने, दुखेको त्यस्तै कुरो भावहरू मात्रै निस्किन्छ। अनि धेरै साथीहरूले चाहिँ अब आफन्तहरूले, मन पराउने साथीहरूले, भाइहरूले, यहाँले पनि कतिचोटि अब साह्रै जीवन दुखाउने कुराहरू पनि गर्नु हुँदैन भन्ने सल्लाह सुझाव दिनुभएको भएर त्यसपछि चाहिँ मैले पनि केही हदसम्म चाहिँ अब यदि मैले प्रेम र बिछोडको मुक्तक लेखेको छु भने मेरो बढी बिछोडकै मुक्तक होला, प्रेमको धेरै कम हुन्छन्। तर पनि मैले चाहिँ के भने सबै विषयलाई चाहिँ समेट्न सक्नुपर्छ, सबै ठाउँमा चाहिँ आफ्नो पङ्ख फिजाउनुपर्छ भन्ने एउटा ध्येयले चाहिँ लेख्न चाहिँ थालेको छु। तर भाइले सोध्नुभएको जस्तै आफूलाई पुलकित गर्ने किसिमको त्यो चाहिँ भाव चाहिँ मेरो चाहिँ अलिकति त्यो त्यतातिर भन्दा पनि अलिकति दुःख पीडा कष्टतिरकै बढी अब त्यतातिर बढी चुका भएको जस्तो म आफैलाई लाग्छ भाइ।
पक्कै पनि जहाँ जुन विषय उठाउनु भएको छ वा लोभलाग्दो लेख्नु भएको छ, मुक्तक नै सुनाउँदै
ल भाइ, म त्यस्तै अर्को एउटा मुक्तक नै सुनाउँछु, फेरि प्रेम बिछोडकै भावबाट एउटा मान्छेको भावलाई देख्दैछु।
हजुर हजुर।
आफूलाई चाहनेलाई अपनाउन सकिन, आफूलाई चाहनेलाई अपनाउन सकिन, आफूले चाहेकोलाई आफ्नो बनाउन सकिन, आफूलाई चाहनेलाई अपनाउन सकिन, आफूले चाहेकोलाई आफ्नो बनाउन सकिन, मन टुट्दाको आवाज विहीन व्यथा तब बुझे, टुट्नबाट जब आफ्नै मुटु बचाउन सकिन, टुट्नबाट जब आफ्नै मुटु बचाउन सकिन।
भकै त होइन नि,
यसलाई यसैमा बन्द गरौँ।
भाउजू पनि हुनुहुन्छ होला पछाडि, होइन?
होइन होइन, त्यस्तो होइन। यस्ता भावहरू जीवनका कुनै मोडहरूमा होइन, कुनै उमेरमा जानेर नजानेर हुन्छ नि, कसैको जीवनमा पर्छ, परेको हुन्छ, अनि त्यस्तै त्यस्तै भावहरू फुट्ने हो। तर धेरै जस्तो चाहिँ कपल यस्तै काल्पनिक नै हुन्छ मेरो भावहरू।
प्रेमपत्र लेख्दै पाप पापमा हिँडियो कुनै बेला भने यस्तै हो दाइ,
त्यो चाहिँ पक्कै हो भाइ। प्रेमपत्र लेखिने है, ठाउँमा नपुग्ने।
थोरै विगततर्फ जाउँ दाइ, साहित्य लेखन स्कुले जीवनबाट कि जागिरे जीवनबाट?
स्कुले जीवनमा त खासै होइन, भन्नुपर्दा चाहिँ कलेज जीवनबाट चाहिँ थोरै बहुत लेख्न थालेको हो। तर त्यति बेला लेख्दाखेरि चाहिँ फेरि मलाई राम्ररी भन्नुपर्दाखेरि कुनै यो मैले धेरै ठाउँमा बयान लेखेको छु, र हाम्रो भर्खरै सुनिल दाईको यो क्यानभासमा पनि मेरो त्यो कुरामा छ। मैले भन्न खोजेको के भने, त्यति बेला लेख्न थाल्दाखेरि चाहिँ मलाई कुनै यो सूत्र, यो कुनै यो के अरे भाव, यस्तो केही यसो एउटा केही फुर्थ्यो, लेख्थेँ, अब त्यो लयात्मक हुन्थ्यो बढी जसो, माथिको र तलको मिल्नुपर्छ भन्ने किसिमले। जस्तै अब म तिमीलाई माया गर्छु, तिमी पाएन भने म मर्छु, यस्तो क्या गर्छु मर्छु, यसरी मिल्नुपर्छ भन्ने किसिमको लयात्मक किसिमको चाहिँ लेख्थेँ लेख्नलाई चाहिँ। अनि त्यही लेख्दा पनि अब त्यस्तै त्यस्तैले पनि अगाडि बढाउनु त हो उनलाई चाहिँ, तर लेख्न थालेको चाहिँ त्यति बेला कलेजदेखि नै हो उनलाई चाहिँ, तर त्यसको निरन्तरता चाहिँ त्यति भएको थिएन।
बढी कसको कसको चाहिँ लेख रचना पढ्न रुचाउनुहुन्छ, जसले तपाईँलाई लेखनमा खुब प्रेरणा मिल्यो?
अब तपाईँले के हालका के अरे साहित्यकारहरूमा भन्नु?
होइन, तपाईँले जब लेखनको सुरुवात गर्नुभएको थियो नि त्यो बेला चाहिँ?
होइन, मैले अब भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ जाने पनि नजाने पनि बुझे पनि नबुझे पनि पढ्न चाहिँ कवि शिरोमणि, महाकवि, अब राष्ट्रकवि हाम्रो उहाँ घिमिरेज्यूको, अब यस्तै यस्तै मात्र भनौँ न, मैले खोजेर बटुलेर नै पढ्थेँ। त्यति बेला जान्नु नजान्नु आफूलाई थाहा थिएन, नैतिक दृष्टान्त रमाइलो लाग्थ्यो, अब त्यो बुझेर रमाइलो भन्दा पनि अब त्यो ट्याक्क ट्याक्क मिलेको छ, अक्षरहरू गनेर त्यो के छन्दमा लेखिएको छ भनिन्थ्यो, कुन छन्द के हो केही थाहा थिएन, तर त्यो ट्याक ट्याक मिलेको वाचन गर्दाखेरि पनि, अब जस्तै स्कुलमा हामीले पढ्थ्यौँ अनि गुरुबाले अब त्यसलाई एकदम लयमा पढ्नुहुन्थ्यो, त्यो अहिले पनि मलाई याद छ होइन, अनि त्यो हिसाबले गर्दाखेरि त्यस्तो कविताहरू चाहिँ उहाँहरूको चाहिँ अब पढ्यो, अब उहाँहरूको पढेर उहाँहरू त्यो एक अंश पनि केही गर्न सकिँदैन, त्यो आफ्नो ठाउँमा छँदैछ। तर पछि चाहिँ बिस्तारै बिस्तारै चाहिँ अब अहिले चाहिँ फेसबुकमा पनि टन्नै हुनुहुन्छ साहित्यकारज्यूहरू है, कसैको एक व्यक्तिको नाम लिनै भ्याइँदैन। तर मैले सुरुवात पढ्दाखेरि चाहिँ मैले अहिले भने जस्तै उहाँहरूको नै रचनाहरू, उहाँहरूको नै विभिन्न किसिमको सङ्ग्रहहरू पढेको थिएँ।
फेसबुकको कुरा थोरै आयो, इन्टरनेट मोह अहिले खुब छ, फेसबुक ट्विटर प्रयोगकर्ताहरू अत्यधिक हुनुहुन्छ, जसले साहित्यलाई कता डोर्याउँदैछ जस्तो लाग्छ तपाईँलाई?
होइन भाइ, अब जुन सुकै संसारको कुन चाहिँ चिज होला र जसमा चाहिँ यो सकारात्मक र नकारात्मक पाटो नभएको कुनै पनि चिज छैन, कुनै पनि व्यक्ति विशेषदेखि लिएर कुनै पनि चिज, कुनै पनि चिजमा तपाईँले त्यही ठाउँमा सकारात्मक पक्ष देख्नुहुन्छ, त्यही ठाउँमा नकारात्मक पक्ष देख्नुहुन्छ होला, कुनै चिजमा नकारात्मक बढी होला, कुनै चिजमा सकारात्मक बढी होला, होइन? त्यही भएर अब भन्नलाई त एउटा भनिन्छ नि, बिस क्या पोइजन, बिसमा पनि अब 99% नराम्रै चिज हुन्छ भने 1% त्यो मर्न चाहनेलाई मार्छ भन्थ्यो कि, एउटा कहीँ पढेको थिएँ मैले। भन्नु खोजेको नराम्रो भित्र पनि केही राम्रो त भयो नि, होइन, हुन्छ राम्रो होइन होला, तर कसैको उद्देश्य पुरा गरिदियो त्यसले, भनेपछि त्यसमा पनि एउटा सकारात्मक कुरा छ। भनेपछि त्यसरी हेर्दाखेरि सकारात्मक सबैमा हुन्छ र नकारात्मक जेमा पनि हुन्छ। फेसबुकमा अवश्य पनि भाइ नकारात्मक धेरै नै बढेर गएको छ, तर अब मेरो आफ्नो व्यक्तिगत रूपमा भन्नुहुन्छ भने चाहिँ मेरो त गुरु बा भने पनि गुरु आमा भने पनि साहित्यमा फेसबुकै भएको भएर मैले चाहिँ फेसबुकको खालि सकारात्मक पक्ष मात्र देख्छु, किनभने मैले फेसबुक खोल्ने भनेकै मेरो अग्रजहरू, साथीभाइहरू, तपाईँहरू, सुनिल दादाहरू, आनन्द श्रेष्ठहरू, उहाँहरूको रचनाहरू पढ्न, ओर्न, हेर्न, खालि त्यति हो मेरो। कहिलेकाहीँ फोटो टाँसिन्छ, कहिलेकाहीँ साथीभाइको फोटोमा प्रतिक्रिया गरिन्छ, त्यो अर्कै कुरा हो, अब त्यो त छिनछिनमै अब मोबाइलमै फेसबुक हुने भए भएर हेरेर यसो लेखिन्छ होला, त्यो अर्कै कुरा। तर मैले चाहिँ फेसबुक एकदमै शुद्ध विशुद्ध रूपमा साहित्यको लागि जाने भएको, म चाहिँ त्यसमा सकारात्मक नै बढी देख्छु, तर वास्तवमा नकारात्मक अत्यन्तै बढेर गएको छ, अत्यन्तै बढेर गएको छ।
श्रोता मुक्तकार सौरभ कारमजीत जी अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग म कुराकानी गरिरहेको छु, मुक्तक हामी सुनिरहेका छौँ। दाई मुक्तक सुनौ।
हस् भाइ, एउटा अर्को मुक्तक म वाचन गर्दैछु। नबनाई खुसी मन सुख खोज्छौ मरी मरी, कति पछ्याउँछौ धन दुःख मात्रै गरी गरी। नबनाई खुसी मन सुख खोज्छौ मरी मरी, कति पछ्याउँछौ धन दुःख मात्रै गरी गरी। धन सम्पत्तिमै भुल्दै जिउन चाहिँ नभुल, सबै पाए नि जीवन पाइँदैन घरिघरि, सबै पाए नि जीवन पाइँदैन घरिघरि।
अर्को मुक्त सुन्नेछ हामी पुरा।
अब मैले चाहिँ यो फेरि अब प्रेम भावमै मान्छेले रुचाउने भएको भएर म प्रेम भावको एउटा पढ्दैछु फेरि।
हजुर हजुर।
तिम्रो माया र साथ जीवनभर पाउने मन छ, संसार भुलेर तिमीसँगै माया लाउने मन छ। तिम्रो माया र साथ जीवनभर पाउने मन छ, संसार भुलेर तिमीसँगै माया लाउने मन छ। सुललित शब्दबाट तिमीलाई गीतमा ढालेर आफ्नै ओठमा सजाउँदै सधैँ नै गाउने मन छ, आफ्नै ओठमा सजाउँदै सधैँ नै गाउने मन छ।
आहा, निकै मिठो, मजा लाग्यो मलाई मुक्तक। हामी बरोबर खबर पाइरहेका छौँ बेल्जियमको साहित्यिक माहौल बडो आनन्दको छ रे। थोरै बताइदिनुहोस् न, के कस्ता कार्यक्रमहरू हुने गर्छन् त्यहाँ?
यहाँ चाहिँ कस्तो छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनि सास मा जो हुनुहुन्छ, लाग्नु भएको छ हाम्रो अध्यक्ष कवि दिपेन्द्र केसीज्यू, यसमा हुनुहुने विभिन्न व्यक्तित्वहरू सबैको नाम दिन भ्याइरहँदैन होइन। उहाँहरू चाहिँ साँच्चै नै साहित्यलाई माया गरेर साहित्यलाई चाहिँ मतलब विदेशमा पनि प्रवासमा पनि यसलाई प्रवर्तन गर्नुपर्छ भनेर लागि पर्नु भएको छ। र एउटा एकदम खुसी राम्रो कुरा चाहिँ के त भन्दाखेरि, हरेक प्रबुद्ध अब कविहरूको जस्तै कवि शिरोमणिको, आदि कविको, लक्ष्मी के अरे महाकविको, कुनै पनि महान कविहरूको, साहित्यकारहरूको जन्मदिवस अथवा श्रद्धाञ्जली समय, यस्तो कुनै पनि पाउन अवसरहरू पारेर यहाँ चाहिँ कार्यक्रमहरू हुने गर्छ। जस्तै भर्खरै हामीले मोती जयन्ती गऱ्यौँ, अस्ति भर्खरै हामीले फेरि गएको साल, यसो मतलब हरेक 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 समयमा त्यसरी भइरहन्छ कार्यक्रम। र एउटा यो अगस्तको 16 र 17 2015 चाहिँ त यहाँनिर साहित्यको एउटा महान एउटा मेला नै भयो। नेपालबाट मात्रै प्रबुद्ध साहित्यकारहरू 10-12 आउनु भएको थियो होइन। अब प्राज्ञ स्वरूप भक्त श्रेष्ठ, श्री ओम रोदन श्रेष्ठ, अनि हाम्रो के अरे डाक्टर खगेन्द्र प्रसाद लुइटेल सर प्राध्यापक, धेरै यस्ता प्रबुद्ध व्यक्तिहरू, एलबी छेत्री साहित्यकारज्यू, उहाँहरू पाल्नु भएपछि साहित्यको माहौल अब कति पवित्र भयो होला भाइले, अब भन्नुहोस् न होइन। उहाँहरूलाई निम्तो गरेर हामीले साहित्यको कार्यक्रमहरू गऱ्यौँ। त्यही भएर युरोपमा चाहिँ बेल्जियममा वास्तवमै साहित्यमा चाहिँ साँच्चै नै अगाडि छ। थोरै व्यक्तिहरू लागि पर्नु भए पनि अत्यन्तै एकदमै राम्रो हिसाबले र एकदमै स्वतस्फूर्त हिसाबले लाग्नु भएको चाहिँ मैले ठानेको छु भाइ।
दाइ, कुनै विशेष दिनमै पारेर कार्यक्रम राख्नुहुन्छ कि कुनै खास समय मासिक त्रैमासिक छुट्याउनु भएको छ?
त्यो हाम्रो अब के अरे एउटा सामूहिक यसो भेटघाट अब मिटिङ भनेर जस्तो त भइ नै रहन्छ। र कार्यक्रम यसो मुक्तक वाचन भनेर अथवा गजल वाचन भनेर पनि हामीले चाहिँ केही नभए पनि 1.5-2 महिनामा एकचोटि चाहिँ त्यसै पनि गरिरहन्छौँ, एउटा कुनै साँझ बनाएर त्यस्तो चाहिँ गरिरहन्छौँ, त्यो चाहिँ नगरेको होइन। तर पनि विशेष रूपमा चाहिँ मैले अघि भनेको जस्तै यो जस्तै अब मोती जयन्ती यस्तो यस्तो विशेष दिनहरूलाई चाहिँ हामीले एउटा पर्वकै रूपमा एउटा एकदम औपचारिकता दिएर, तपाईँले देख्नु पनि भयो होला मैले एक दुईवटा न्युजहरू पनि राखेँ फेसबुकमा, त्यस्तै अरूले पनि राख्नु भएको थियो होइन। अब जस्तै नागरिक न्युजमा आयो, त्यसमा के अरे कान्तिपुरमा आयो, यस्तो यस्तो विभिन्नमा आउने गरी जो एकदम सशक्त रूपमा कार्यक्रमहरू चाहिँ भएको छ भाइ।
थप रोचक, रमाइलो अनि नेपाली साहित्यलाई अझ माथि उठाउने थप कार्यक्रमहरू तपाईँको जारी रहोस् मेरो धेरै धेरै शुभकामना। सम्पूर्ण बेल्जियममा रहनुहुने नेपाली आदरणीय दाजुभाइ दिदीबहिनीहरूप्रति थोरै तपाईँको मुक्तको गोली सानो, मेरो बोली सानो पारे मुक्तक सुनाउँदै।
म यो चाहिँ एउटा हाम्रो मुलुकले भर्खरै भोगेको केही समय अगाडि भएको महाभूकम्पको समयमा मैले एउटा लेखेको एउटा तस्विर पनि त्यस्तै भेटेको थिएँ। फेरि म फेसबुकमा मैले एउटा ट्रेन्ड चाहिँ एउटा के गरेको छु भने हरेक तस्विर राखेर मुक्तक राख्छु, अनि त्यही हिसाबले त्यो राखेको एउटा मुक्तकमा भन्दैछु। ढलेको छाप्रो उठाउन म पाखो खन्छु नरौ बहिनी, तिम्रो लागि बा आमा साथी सबै नै बन्छु नरौ बहिनी। ढलेको छाप्रो उठाउन म पाखो खन्छु नरौ बहिनी, तिम्रो लागि बा आमा साथी सबै नै बन्छु नरौ बहिनी। हाम्रो सबै लिएर निर्दय भूकम्पले आँसु दिएको छ, बगेका मेरा यी आँसु लुकाउँदै भन्छु नरौ बहिनी, बगेका मेरा यी आँसु लुकाउँदै भन्छु नरौ बहिनी।
अहिले पनि त्यो दिन सम्झिँदा जिरिङ्ग हुन्छ। मुक्तक संग्रह छरिएका स्वर आउनु अघिको तपाईँ र आएपछिको तपाईँलाई कसरी हेर्नुहुन्छ दाई?
मैले व्यक्तिगत रूपमा भए
हजुर हजुर
व्यक्तिगत रूपमा त केही पनि फरक छैन, केही केही पनि फरक छैन होइन। त्यति बेला पनि सिक्दै थिएँ, अहिले पनि सिकिरहेको छु। हो साथीभाइबाट चाहिँ अब माया सद्भाव पाउने क्रममा उहाँहरूले चाहिँ अझ बढी अपेक्षा साथ होइन
तपाईँको
अझ अझ मुक्तकहरू खारेर आओस्, राम्रो आओस्। अब तपाईँ गजल विधा पनि सिक्दै हुनुहुन्छ, गजलमा पनि राम्रो राम्रो आओस्। तपाईँ अब यो छन्द बहरहरू सिक्दै हुनुहुन्छ, त्यसमा पनि हामी सुन्न पाउँ पढ्न पाउँ भनेर साथीभाइले भन्नुहुन्छ। यो उहाँहरूको सदाशयता हो होइन। तर अब व्यक्तिगत रूपमा चाहिँ अहिले पनि म सिकि नै रहेको छु। मैले आफूले आफूलाई कुनै एकदम जान्ने भयो भन्ने केही लाग्दैन, किनभने यी सबै मुक्तकहरू जुन छरिएका सङ्ग्रहमा छन् मैले सिक्दै गर्दा लेखेको र बनाएका मुक्तकहरू नै समेटिएका छन्। कुनै यो मैले कुनै मुक्तकमा कुनै डिग्री हासिल गरेपछि अथवा कुनै केही गरिसकेपछि बनाएका मुक्तकहरू होइनन्, यो सिक्दै गर्दा नै बनेका मुक्तकहरू हुन्। त्यही भएर मेरो व्यक्तिगत त्यसमा केही केही फरक पारेको छैन। हो आफ्नो इच्छा एउटा सङ्ग्रह बनाउने इच्छा थियो, त्यसलाई एउटा पुस्तकाकार दिएर त्यसलाई चाहिँ एउटा औपचारिकता गर्न मन थियो, त्यो पुरा गर्न सकेँ, त्यसमा चाहिँ खुसी लाग्छ।
काँधमा जिम्मेवारी थपिएको महसुस भइरहेको छ थप।
पक्कै पनि भाइ,
थोरै लेख्न पढ्न मन पराउने मान्छे समय बच्यो भने लेख्न पढ्नमै खर्च्यौँ जस्तो लाग्छ। बेला बेला घर परिवारमा ठाका ठुका त हुन्न नि?
सुरु सुरुमा नघाटी भन्नुपर्दा सुरु सुरुमा कस्तो हुन्थ्यो भने अब जब मेरो यो मुक्तक सङ्ग्रह आउँदैछ भन्ने थाहा नहुँदा चाहिँ
हजुर हजुर
अब पहिला पहिला मान्छेहरू चाहिँ भनौँ न अब हामीभन्दा अग्रजहरू अथवा हामीभन्दा एक पुस्ता अगाडिका व्यक्तिहरूको उहाँहरूको महानुभावहरूको उहाँहरूको कुरा गर्नुपर्दा उहाँहरूको चाहिँ अब त्यति बेलाको बाध्यात्मक परिस्थिति चाहिँ अब कम्प्युटर थिएन, इन्टरनेट थिएन, उहाँहरूलाई चाहिँ पुस्तकै पढ्नुपर्ने हुन्थ्यो, साहित्य कापीमै खेस्रा रचना गरेर बस्नुपर्ने हुन्थ्यो। त्यो हिसाबले उहाँहरू त झन् देखिने गरी नै अब परिवारलाई पनि एउटा हुन्थ्यो होला होइन अप्ठ्यारो। तर अब अहिलेको समय के भइदियो त भन्दाखेरि सबै चिज कम्प्युटरमा आइदियो होइन भाइ, अब मोबाइलमा सबै आउँछ। अब गफ गर्दा गर्दै पनि मोबाइलमा यसो कसै हेर्न सकिने त्यो भएको भएर आफूले समय त निकाल्न सकिन्छ। तै पनि अब अलिकति घोरिएर साहित्यमा लाग्दाखेरि चाहिँ त सुरु सुरुका दिनमा त असाध्यै अप्ठ्यारो जस्तो भएको थियो। अब छोरालाई पनि समय नदिएको जस्तो, किनभने बिहान आफू काममा हिँड्दाखेरि ऊ सुतिरहेकै हुन्छ, बेलुका आफू आइपुग्दा ऊ लगभग सुत्ने बेला हुन्छ, र आफू आएर फेरि साहित्यमै अथवा फेरि त्यही अब आफ्नो त्यसैमा लागि परेपछि त उसलाई दिने समय पनि कम भयो। तर जब चाहिँ अब मैले यो मुक्तक लेख्ने क्रम चाहिँ फेसबुकमै भनौँ न मैले अहिले भन्न खोजेको चाहिँ 100 कटेपछि अब चाहिँ म मुक्तकको यसरी सङ्ग्रह निकाल्नेमा छु भनेर जब हामी पारिवारिक यसो सरसल्लाह भयो, तबदेखि चाहिँ झन् आमा छोराले नै मेरो सुपुत्र र श्रीमतीले चाहिँ निकै नै हौस्याए, उनीहरूले चाहिँ निकै साथ दियो। जस्तै म यदि व्यस्त छु भने म तपाईँलाई एउटा रोचक प्रसङ्ग पनि म यसै बेला भन्न चाहन्छु। म त्यहाँनिर चाहिँ कम्प्युटरमा यदि कसैको मेरो इमेल आएर मैले इमेल चाहिँ हेर्दैछु अथवा इमेल लेख्दैछु भने मेरो छोराले भन्थ्यो कि बाबा के मुक्तक लेख्दै हो भनेर सोध्थ्यो क्या। भनेपछि उसलाई कस्तो परिसकेको थियो भन्दाखेरि मैले कम्प्युटर छुएँ कि फेसबुक चलाउँछु र फेसबुक चलाएँ कि मुक्तक लेख्छु अथवा मुक्तक पढेर बस्छु भन्ने भइसकेको थियो। अनि त्यति बेला चाहिँ कहिलेकाहीँ चाहिँ अब त्यो एक किसिमको त्यो व्यङ्ग्य जस्तो पनि फिल हुन्थ्यो है। अब कहिलेकाहीँ चाहिँ त्यसलाई हाँसेर पनि उडाइन्थ्यो, तर हुन चाहिँ हो परिवारलाई चाहिँ अप्ठ्यारो पर्दो रहेछ मैले अहिले महसुस गर्दैछु। तर पनि अब पहिलाको जस्तो अब एकोर लाग्नुपर्ने छैन, अब प्रविधिले धेरै विकास गरिसकेको अवस्था छ, त्यस हिसाबले चाहिँ सजिलै छ, त्यति त्यो त छैन।
पक्कै पनि परिवारको सपोर्ट हामीलाई अत्यन्तै जरुरी छ जब हामी लेख्छौँ अनि कृति विमोचनसम्म यसरी पुग्छौँ। मुक्तक फेरि सुनौँ दाई।
हुन्छ भाइ, म अर्को एउटा मुक्तक म यो छरिएका सौरभ कृतिकै तपाईँले अगाडि र पछाडिको कुरा गर्नुभयो होइन,
अनि
यो छरिएका सौरभलाई मैले यसो आफैले लिएर यसो एउटा तस्विर खिच्दा आएको भाव चाहिँ मैले मुक्तकमा ढालेको थिएँ, त्यही नै सुनाउँछु अहिलेलाई।
हजुर हजुर।
सिक्न खोज्दा सिकाइदिने भगवान् झैँ लाग्दो रहेछ, सिक्दै गर्दा भेट्ने प्रतिक्रिया सम्मान झैँ लाग्दो रहेछ। सिक्न खोज्दा सिकाइदिने भगवान् झैँ लाग्दो रहेछ, सिक्दै गर्दा भेट्ने प्रतिक्रिया सम्मान झैँ लाग्दो रहेछ। कोर्दै केर्दै गर्दाको उपज छरिएका सौरभ बन्यो। छातीमा टाँस्दा त आफ्नो कृति सन्तान झैँ लाग्दो रहेछ, छातीमा टाँस्दा त आफ्नो कृति सन्तान झैँ लाग्दो रहेछ।
ओहो, मनै चसक्क बनाइदिनु भयो, निकै मिठो मुक्तक दाई। मुक्तकमा हिजो आज केही प्रयोग नयाँ प्रयोग भइरहेका छन्, जुन सुटुक्का तपाईँ पनि गर्दै आइरहनु भएको छ, यसरी गरिने नवीन प्रयोगलाई कुन रूपले लिनुहुन्छ?
अब यसलाई सकारात्मकै लिन्छ होला भनेर मैले पनि गर्न खोजेको हो भाइ, है। जस्तै यहाँले भन्नु खोज्नु भएको, जस्तै मैले चाहिँ यो हाइकुबद्ध, जस्तै हाइकु अथवा सेन्युमा लेखिने 5-7-5 को सूत्रमा लेखिने शब्दहरूलाई मुक्तकमा ढाल्ने कुरा गर्नुभएको होला।
हजुर हजुर,
मैले त्यही बुझेँ, होइन?
हजुर हजुर,
त्यो चाहिँ राम्रै होला भन्ने मलाई लाग्छ, किनभने 5-7-5 जोड्दाखेरि 17 को मात्रा भयो। 17 भनेको मुक्तकको हरफमा धेरै लामो होइन, किनभने हुन त मुक्तकमा कुनै बाध्यकारी छैन, यति नै अक्षर हुनुपर्छ एउटा हरफमा भनेर छैन।
त्यही
पनि काहीँ काहीँ पढेको चाहिँ 21-22 अक्षरभन्दा बढी नभएको मुक्तक राम्रो हुन्छ, किनभने धेरै लामो हुँदाखेरि त्यो त्यसको लयमा चाहिँ एउटा एक किसिमको विचलन आउँछ र त्यो त्यसको मिठास भङ्ग हुन्छ भन्ने पढिएको भएर 17 अक्षरको बन्छ र त्यो चाहिँ खासै नमिठो हुँदैन। तर अब त्यही हो, अब भाइले सोध्नु भएको प्रश्नमा मैले फेरि अहिले नै एउटा फेसबुककै कुरामा पनि भनेको थिएँ, सकारात्मक नकारात्मक जेमा पनि हुन्छ भने, जस्तै प्रयोग सकारात्मक रूपमै लिएर सकारात्मक गयो भने त राम्रै भइगयो, अब प्रयोगकै नाममा प्रयोग भइदियो भने त्यो फेरि नकारात्मक हुन्छ। अब आज हाइकु घुस्या छ, भोलि अर्को घुस्या छ गर्दै अब त्यो मुक्तकको स्वादै मर्ने गरी फेरि प्रयोग मात्र भइदियो भने त्यो चाहिँ विकृति हो, फेरि त्यो सही कुरा हो।
तपाईँको 5-7-5 को नियम खुब रुचाइएको छ, अहिले
धेरैले मन पराउनु भएको छ। मैले 5-7-5 को नियमबाट चाहिँ 2-3 वटा आफ्नो भाव व्यक्त गर्ने मुक्तकहरू लेखेको छु र त्यसमा पनि म एउटा मुक्तक चाहिँ मेरो मुवाको 19औँ पुण्यतिथिमा, 19औँ वर्ष पुण्यतिथिमा आमालाई सम्झेर एउटा यो 5-7-5 मै लेखेको चाहिँ, हजुर त्यही चाहिँ सुनाउँछ। हरेक क्षण तिमीलाई सम्झेर रुन्छु म आमा, आफ्ना वेदना बगेका ती आँसुले धुन्छु म आमा, हरेक क्षण तिमीलाई सम्झेर रुन्छु म आमा, आफ्ना वेदना बगेका ती आँसुले धुन्छु म आमा, भगवानले एउटा वर माग भन्दछन् भने, भगवानले एउटा वर माग भन्दछन् भने, तिमीलाई नै जननीको रूपमा चुन्छु म आमा, तिमीलाई नै जननीको रूपमा चुन्छु म आमा।
ओहो, आमा प्रति समर्पित यी मुक्तकिला भावहरू। कार्यक्रम लगभग सकिन लागेको संकेत मलाई प्रविधि संयोजनबाट संकेत गर्दै हुनुहुन्छ कविताजीले। दसैँ नजिकै आउँदैछ, कस्तो हुन्छ बेल्जियममा दसैँ दाई?
पक्कै पनि परदेशको दसैँ घरदेशको दसैँ जस्तो हुँदै हुँदैन भाइ। अब अहिले म यो महसुस गर्न सक्छु, किनभने मैले पनि 3 दशक आफ्नो जीवनको आफ्नै मातृभूमिमा दसैँ मनाएरै आएको मान्छे हुँ, होइन? त्यही भएर मैले यहाँभन्दा बढी त्यहाँ बढी नै 3 गुणै बढी अनुभव गरेको छु। त्यहाँ त अहिले अब हरेक चिज भन्नुहोस् न, तपाईँको मौसमै अर्कै हुन्छ, तपाईँको घर घरको बास्नै अर्कै हुन्छ, सङ्गीतको धुन नै अर्कै हुन्छ, आफन्त को पराई को आफन्त केही छुटिँदैन, सबै आफन्त लाग्छ, त्यो सद्भाव हुन्छ त्यो वर्षभरिको चाड, त्यो मिठास त परदेशमा हुँदै हुँदैन, कतैबाट पनि हुँदैन। किनभने यहाँ कस्तो हुन्छ भने, म यो घरमा बस्छु, अर्को दसैँ मनाउने घरसम्म पुग्दाखेरि मैले दसैँ नै नबुझ्ने मान्छेहरूलाई हेर्दै हिँड्नुपर्ने हुन्छ, होइन? बाटोमा हिँड्दाखेरि पनि, जस्तै मैले अब रातो टिका लगाएर हिँडेको छु भने के अरे निधारमा रगत आएको हो कि भनेर थाम्न आउनेहरू पनि नभएको होइनन्, गोरेहरूलाई अब त्यो त्यस्तो हुन्छ नि, उनीहरूले देखाएको हुँदैन। अब अहिले त अलिकति भए पनि यो हिन्दू कल्चरमा टिका लगाइन्छ भन्ने बुझ्ने गोरेहरूलाई फरक नपर्ला, नत्र भने चाहिँ एउटा जो टिपिकल हुन्छ उनीहरूले त त्यो जानेको हुँदैन, उनीहरू त छाम्न पनि आउँछन्। त्यही भएको भएर अब त्यो एक हिसाबले उसले जान्न चासो गरेको होला, एक हिसाबले हामीलाई अब आफूलाई हिंसा बोध गर्न खोज्या हो कि भन्ने फिल पनि हुन्छ, यसले चाहिँ हेपेको हो कि भने जस्तो पनि त्यस्तो लाग्छ। त्यो अर्कै कुरा, त्यो भन्नु खोजेको के त भन्दाखेरि, परदेशमा चाहिँ सबै चिज अब प्राकृतिक केही पनि हुँदैन, एक किसिमको मिठास हुँदैन, तर पनि त्यसो भन्दा भन्दै पनि हामी केमा बाध्य छौँ भन्दाखेरि, जहाँ छौँ त्यहाँ आफ्नो संस्कृतिलाई आफ्नो चाडपर्वलाई मनाउनु पर्छ, मनाउँछौँ भन्ने लागि परेको भएर त्यसमा थोरै भए पनि, अब देशमा 99% मिठो हुन्छ भने यहाँ 1% भए पनि त्यसलाई हामीले मिठै मानेर मनाउने गरेका छौँ र ठिकै हुन्छ भाइ, खासै विशेष त केही हुँदैन, तर नराम्रो हुँदैन, राम्रै हुन्छ।
जे जस्तो छ मिठो बनाउनु पर्छ, मन पन्छी हुन्छ, ज्यान पन्छी हुन्न, नत्र भने तपाईँहरू पनि आइपुग्नु हुन्थ्यो होला हामीसँगै दसैँ मनाउन। सम्पूर्ण घर परिवारलाई मेरो तर्फबाट, सम्पूर्ण रेडियो भिजनको तर्फबाट दसैँको धेरै धेरै शुभकामना दाई।
मेरो पनि प्रिय मदन भण्डारी भाइलाई यस्तो मलाई समय दिनुभयो, यस्तो एउटा सौभाग्य प्रदान गर्नुभयो। म यहाँ बेल्जियम बसेर, विदेशमा बसेर, परदेशमा बसेर पनि आफ्ना भावहरू, आफ्नो कृति सम्बन्धीको केही शब्दहरू र केही मुक्तकहरू वाचन गर्न पाएँ। धेरै त अझै पनि थिए, तर पनि अब समयको त्यो हिसाबलाई पनि हेर्नुपर्ने हुन्छ। त यस्तो मौका दिनुभयो, यसको लागि म आजीवन ऋणी छु भाइप्रति। र यहाँ लगायत यहाँको सम्पूर्ण परिवारजन र मेरा सम्पूर्ण प्रियजन, मान्यजन, अग्रजीवहरू, साहित्यमा मलाई अब सौरभ भनेर चिन्नुहुने कोही पनि जो कोही, सबैको सपरिवारको चाहिँ अब शुभ विजयादशमीले चाहिँ एकदमै सुखमय वातावरण, उल्लासपूर्ण वातावरण ल्याओस्। हार्दिक शुभकामना, हार्दिक शुभकामना व्यक्त गर्छु।
तपाईँले बिट मार्ने बेलामा एउटा मुक्तक भन्छु भन्नुभएको थियो, म सम्झिरहेको छु, एउटा अन्तिम मुक्तक हामी सुन्नेछौँ अनि बिदा माग्नेछौँ।
चाहिँ म आफ्नो त्यही त जन्मभूमिलाई त्यो गरेर भन्ने पढ्ने गर्ने वाचन गर्ने गरेको छु र मेरो अन्तिम मुक्तक एउटा म वाचन गर्छु भाइ। तिमीले देखाएको बाटो मैले बिर्सिएको छैन, तिम्रो घाउको खाटो मैले बिर्सिएको छैन। तिमीले देखाएको बाटो मैले बिर्सिएको छैन, तिम्रो घाउको खाटो मैले बिर्सिएको छैन। विदेशी भूमि मेरो कर्मस्थल मात्रै हो, नेपाल आमा तिम्रो माटो मैले बिर्सिएको छैन, नेपाल आमा तिम्रो माटो मैले बिर्सिन।
वाह, निकै मार्मिक तरिकाले अन्त्यमा देशलाई सम्झनु भयो। अन्त्यमा छोटो एक वाक्यमा के भन्न चाहनुहुन्छ?
एकै वाक्यमा भन्नुपर्दाखेरि चाहिँ हार्दिक 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 आभार व्यक्त गर्दछु भाइ, धेरै धेरै धन्यवाद।
हस् त, तपाईँको व्यस्त समय हामीलाई सुटुक्का चोरेर दिनुभयो, तपाईँको बाँकी फल शुभ बितोस्। कार्यक्रममा यो समय जुराउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। छोटो हुँदै
एकदमै एकदमै धन्यवाद सहित म बिदा लिन्छु र तपाईँको शुभ पलको कामना गर्दछु भाइलाई पनि
धन्यवाद।
देशको शान राखी छाड्ने सुरवीर नेपाली, पानी पी कलकली हावा खाई हिमाली। देशको शान राखी छाड्ने सुरवीर नेपाली।
श्रोता, कार्यक्रम मुक्तक मालाको निर्धारित समय सकिन लाग्यो। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? muktakmala@gmail.com तथा मुक्तकमालाको फेसबुक पेजमा प्रतिक्रिया छोड्न सक्नुहुन्छ। त्यस्तै तपाईँले पनि मुक्त खराबहरू पठाउन सक्नुहुन्छ। यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। प्रविधि संयोजनका निमित्त रमेश सिर कविताजीलाई विशेष धन्यवाद। मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै कार्यक्रमलाई आफ्ना ब्लगमा राखेर देश तथा विदेशमा छरिएर रहनुभएका मुक्तक मनहरू समक्ष पुर्याउनु हुने चिसापानी नेपाल .blogspot.com का सञ्चालक राम शरण श्रेष्ठजी, चुकुप्रकाश .blogspot.com का सञ्चालक प्रकाश हरियालजीलाई पनि सम्झँदै तपाईँहरू सम्पूर्णलाई विजयादशमीको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दै मदन भण्डारी आजलाई भने कार्यक्रमबाट छुट्छु। तपाईँको दशैं शुभ बितोस्। हस्त श्रोता, मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन्। नमस्कार, शुभरात्रि, जय मुक्ता।
मनारमाई भाका भोके लेकर ताराई, पूरा सफुल्ने पाना खेलते कैगेड़ चराई। पूरा सारे छत्तीस धारी आंगना को जीरा, बारी छाड़े देश लाई सदा जीरा मीरा। देशको शान राखी छाड्ने सुरवीर नेपाली, पानी कलकली हावा खाई हिमाली। देशको शान राखी छाड्ने सुरवीर नेपाली, पानी कलकली हावा खाई हिमाली।